नमस्कार। अनौपचारिक क्षेत्र सेवा केंद्र इनसेक प्रादेशिक को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम में यहाँ लाई स्वागत छ। मां रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 में मिथिलांचल एफएम 105 MHz बाट प्रसारण हुन्छ। तपाईं यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हामीले ज्येष्ठ नागरिकको हक अधिकारका विषयमा केन्द्रित गरेका छौं। आजको कार्यक्रममा हामी प्रस्तुत गर्छौ ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गरिनुपर्छ भन्ने सन्दर्भमा सरोकारवालाहरू के भन्छन्।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब हामी प्रस्तुत गर्दैछौ ज्येष्ठ नागरिकका अधिकार सम्बन्धमा तयार पारिएको रेडियो सामग्री। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 तथा ज्येष्ठ नागरिक सम्बन्धी नियमावली 2068 समेत तर्जुमा भइसकेको छ। नेपालमा आम जनसमुदायको जनसंख्यामा वृद्धि दर 2.1% छ भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि दर 3.4%ले भइरहेको छ। ज्येष्ठ नागरिकको जनसंख्या वृद्धि दर यसै अनुपातमा हुँदै गयो भने 2078 ज्येष्ठ नागरिकको जनसंख्या 13,28,772 थप भई 37,97,772 पुग्न सक्ने अनुमान गर्न सकिन्छ। यसबाट सामाजिक सुरक्षा भत्ताको रकम पनि सोही अनुपातमा बढ्दै जान्छ। ज्येष्ठ नागरिकको अधिकार संरक्षणका निमित्त ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 व्यवस्था गरेको छ, जसमा अशक्त ज्येष्ठ नागरिक भन्नाले शारीरिक वा मानसिक रूपले अशक्त ज्येष्ठ नागरिक सम्झनुपर्छ भनी व्यवस्था गरेको छ। ज्येष्ठ नागरिकका समस्या समाधान गर्नका लागि महिला बाल बालिका ज्येष्ठ तथा समाज कल्याण मन्त्रालय हेर्ने गरी व्यवस्था मिलाइएको छ। नेपालमा मानव अधिकारका क्षेत्रमा संवैधानिक हैसियत प्राप्त आयोग, न्यायिक निकायहरू, विभिन्न व्यवस्थापकीय समितिहरू, सरकारद्वारा गठित विभिन्न आयोगहरू र राष्ट्रिय तथा स्थानीय स्तरका गैर सरकारी संस्थाहरू क्रियाशील रहेका छन्। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 41 ज्येष्ठ नागरिकको हकलाई संवैधानिक रूपमा व्यवस्था गरिएको छ। भनिएको छ ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ। मानवाधिकारको विश्वव्यापी घोषणा पत्र सन् 1948 धारा 25 वृद्ध अवस्थामा सामाजिक सुरक्षाको अधिकार उल्लेख भएको छ। आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् 1966 धारा 3 पनि हरेक व्यक्तिको सावधिक बीमा लगायत सामाजिक सुरक्षाको अधिकारका बारेमा उल्लेख गरेको छ। महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि धारा 11 स्पष्ट रूपमा महिला ज्येष्ठ नागरिकहरूले पाउने सुविधाहरूमा भेदभाव गर्न नहुने भनी भाग 1 ज्येष्ठ नागरिकको अधिकार उल्लेख गरिएको छ। संयुक्त राष्ट्रसंघको साधारण सभाले 16 डिसेम्बर सन् 1991 ज्येष्ठ नागरिकका सम्बन्धमा संयुक्त राष्ट्रसंघले स्वतन्त्रता, सहभागिता, हेरचाह, आफैमा पूर्णता र प्रतिष्ठा सिद्धान्तहरूको घोषणा गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून व्यवस्था सुनिश्चित गरिए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकले सहज रूपमा हक अधिकारको प्रत्याभूत गर्न सकेको छैन। राज्यले ज्येष्ठ नागरिकहरूका समस्या पहिचान गरी व्यवस्थापन गर्नेतिर पाइला चाल्नु आजको आवश्यकता छ। सरकारले ज्येष्ठ नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न के गर्नुपर्छ? सरकारले दिएका हक अधिकार सहज रूपमा प्राप्तिका लागि सम्बन्धित निकायको भूमिका कस्तो हुनुपर्छ, यस सन्दर्भमा गैर सरकारी संस्था महासंघ प्रदेश दुई सदस्य तथा समग्र जनउत्थान केन्द्रका अध्यक्ष भैरव गेलाल भन्नुहुन्छ।
अहिले चाहिँ अब ज्येष्ठ नागरिकहरूको सुरक्षा र अधिकारको प्रत्याभूतिको लागि नेपालको संविधान 2072 जारी भइसकेपछि संविधानले नै अब ज्येष्ठ नागरिकहरूको हक अधिकार र सुरक्षाको प्रत्याभूतिको ग्यारेन्टी गरेका छ। अब त्यसै गरी हजुरको अहिले ऐन पनि आइसकेको छ ज्येष्ठ नागरिकहरूको सवालमा, र संघीयताको कारण सँगसँगै अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार समेत गठन भइसकेको अवस्थामा अब ज्येष्ठ नागरिकहरूलाई संवैधानिक रूपमा जुन सुरक्षाको प्रत्याभूति ग्यारेन्टी गर्ने वचनबद्धता गरेका छ त्यसलाई पुरा गर्नको लागि चाहिँ अब अहिले जुन सुरक्षा भत्ताहरू दिने कुरा गरेका छ यो वास्तवमा आफैमा त्यति पर्याप्त कुरा होइन भन्ने मलाई चाहिँ लाग्छ। अर्को कुरा चाहिँ अब जस्तै ज्येष्ठ नागरिकहरू पनि अब तपाईँको एकल अवस्थामा बाँचेका होलान्, तिनीहरूलाई क्याटेगोराइज गर्नुपर्छ भन्छु मैले। सबैलाई एउटै साङ्लामा हालेर, एउटै डालामा हालेर यदि हामीले हेऱ्यौँ भने त्यसले चाहिँ वास्तवमा जो पीडित छ, जो वास्तवमा असहाय छ, त्यसको चाहिँ त्यसले चाहिँ वास्तविक अधिकार प्राप्त गर्न सक्दैन भन्ने मलाई लाग्छ। अब कोही एकदमै विपन्न छ, कोही अब सम्पन्न छ, कोही एक्लै होला जसको कुनै पनि संरक्षक अथवा पालन पोषण भरण पोषण गर्ने मान्छे नहोला, अब त्यस्ताहरूलाई हामीले जबसम्म स्थानीय तहबाट लगत सङ्कलन गरेर क्याटेगोराइज गरेर अब त्यो विभिन्न लेभलमा यो सुरक्षा भत्तालाई पनि हामीले वर्गीकरण गर्नुपर्छ भन्ने मेरो चाहिँ ठहर हो। होइन होइन भनेदेखि अब ठिक छ, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कुरामा सबैले पाउनुपर्छ, त्यसमा केही भएन, एउटा सामान्य लेभलमा सबैलाई दिने एउटा क्याटेगोरी आफ्नो ठाउँमा छ, तर त्यसलाई विशिष्टीकरण गर्नुपर्छ। जस्तै तपाईँलाई अपाङ्गना कार्ड बनाएको छ नि त, रातो कार्ड, निलो कार्ड, पहेँलो कार्ड, त कमसेकम त्यो ज्येष्ठ नागरिकलाई पनि त्यो ढङ्गले क्याटेगोराइज गर्नुपर्छ, र जो वास्तवमा पीडित छ तिनीहरूलाई चाहिँ यो सुरक्षाले पुग्दैन, उनीहरूलाई स्वास्थ्यको ग्यारेन्टी गरिदिनु पर्यो, सम्पूर्ण स्वास्थ्य उपचारहरू फ्री गरिदिनुपर्छ सरकारले, होइन उनीहरूलाई बासको व्यवस्था गरिदिनु पर्यो, र उनीहरूलाई दिने जुन एउटा सामान्य सामाजिक सुरक्षा भत्ता छ त्यसलाई चाहिँ हामीले वृद्धि गर्नुपर्छ। त्यो क्याटेगोराइज गरिएन भनेदेखि यसले चाहिँ भोलिको दिनमा अर्को असमानता सिर्जना गर्छ भन्ने मलाई चाहिँ लाग्छ एकातर्फ। अर्कोतर्फ के भनेदेखि अहिले स्थानीय निकायहरूले सुरक्षा भत्ता बाँड्ने भनेर जुन व्यवस्था गरेका छ त्यो सुरक्षा भत्ता बाँड्ने कुरा पनि अब तपाईँको ब्याङ्कमा खाता खोल्नुपर्ने र ब्याङ्कमा जम्मा हुने, धेरै ठाउँमा मैले देखेको समस्या के भने अब ज्येष्ठ नागरिकहरू ब्याङ्कसम्म गएर पैसा उठाउन पनि नसक्ने अवस्था छ। अब त्यो स्थितिमा ब्याङ्कको स्टाफ ल्याएर घरमा दिने व्यवस्था पनि छैन, कि त ब्याङ्कहरूले यसरी त्यो राज्यबाट आएको पैसा उनीहरूले चलाउँछन् भनेदेखि त त्यहाँ खाता सञ्चालन ब्याङ्कको कर्मचारी खटाइदिएदेखि हुन्थ्यो, त्यस्तो असहायहरूको हकमा चाहिँ त्यो खालको पनि एउटा व्यवस्था हुनु पर्यो, या त बैङ्कको कर्मचारी खटाउन नसक्ने भने नगरपालिकाले नै त्यसलाई कसरी, स्थानीय सरकारले त्यसलाई कसरी व्यवस्थापन गर्ने हो, त्यो कुरालाई पनि अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ। होइन भने मैले धेरै ठाउँमा देखेको छु ज्येष्ठ नागरिकहरू बैङ्कमा पैसा छ तर उसले उठाएर ल्याउन नसकेको कारणले गर्दाखेरि ऊ नजाँदाखेरि अर्कालाई चेक लिएर जाँदा पैसा दिँदैन, अनि त्यो पैसा उठाएर ल्याउन नसक्दाखेरि ज्येष्ठ नागरिकले त्यसलाई सदुपयोग गर्न नसकेको र अनि मरिसकेपछि पैसा उठाउनु परेको अवस्थाहरू पनि छ। त्यसले गर्दाखेरि त्यो सदुपयोग भएन भन्ने मलाई चाहिँ लागेको छ। त्यसलाई कसरी व्यवस्थापन गर्ने हो, एउटा विशेष विधि प्रक्रियाहरू निर्धारण गर्न पर्यो। र अर्कोतर्फ के छ भने अहिले पनि हामी सुनिरहेका छौँ कतिपय ठाउँमा वार्डाध्यक्षहरू नै अब ज्येष्ठ नागरिकहरूका यी भत्ताहरू चाहिँ अपचलन गरेको भन्ने उसमा चाहिँ गिरफ्तार भइरहेका छन्। अब त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने, यसको अर्थ के हो भनेदेखि अहिले पनि स्थानीय सरकारले चाहिँ यसलाई वास्तविक अर्थमा ज्येष्ठ नागरिकहरूसम्म त्यो सुविधालाई पुर्याउँ र राज्यको ढिकुटीबाट चाहिँ पैसाहरू अनियमितता नहोस् भन्ने कुरामा चाहिँ हामी अहिले पनि सचेत भइरहेका छैनौँ भन्ने कुरा त्यसले प्रष्ट पार्छ। त्यसो भएको यो भत्ता अहिलेको यो सन्दर्भमा भन्यो भने फेरि अपुग पनि छ, यति महँगी बढेर गएको छ तपाईँको यो लकडाउनको अवधि पछिको झन्साहरू महँगी यसरी बढेर गएको छ कि त्यो अब 2000-4000 रुपियाँले एउटा असहाय ज्येष्ठ नागरिकलाई केही हुने अवस्था छैन। तर अब यो यदि होल सबैलाई यो फेरि वृद्धि गर्नुपर्छ भन्दाखेरि त्यो राज्यमा आर्थिक भार थपिन जान्छ, त्यस हुनाले यसलाई चाहिँ क्याटेगोराइज गरेर अब त्यसलाई कस्तो खालको ज्येष्ठ नागरिक हो, उसको आर्थिक अवस्था कस्तो हो, उसको संरक्षण छ कि छैन, त्यो आधारमा चाहिँ कार्ड निर्माण गर्ने र त्यो अनुसार उनीहरूले भत्तामा चाहिँ क्याटेगोराइज गरेर वितरण गर्नुपर्छ भन्ने मलाई चाहिँ लाग्छ। र यसमा एउटा ठोस नीति सरकारले बनाउनुपर्छ र कतिपय ठाउँमा अहिले अब यो एक प्रकारको भत्ताहरू काट्ने कुराहरू पनि सुनिएको छ, फेरि अब त्यसमा अलिकति विवादहरू पनि छन्। त्यसरी एकपल्ट वितरण गर्न सुरु गरेको, राज्यले सुविधा दिन सुरु गरिसकेपछि त्यसलाई फेरि काट्नु त्यति उपयुक्त हो भन्ने मलाई चाहिँ लाग्दैन। त्यसलाई निरन्तर गर्नुपर्छ। तर यो सबैलाई क्याटेगोराइज चाहिँ गर्नुपर्छ। कतिले मैले देखेँ, मैले आफैले अनुभव गरेको देखेको कस्तो छ भने दोहोरो सुविधा पनि लिइरहेका छन्। अब जस्तै एकल महिला छ, श्रीमान कर्मचारी थियो, उसले अब पेन्सन पनि, श्रीमानको पेन्सन पनि पाइरहेको छ। कतिपय ठाउँबाट उसले चाहिँ भत्ता पनि लिइरहेको छ, एकल महिला भत्ता पनि उसले प्राप्त गरिरहेको छ। कसैले यसरी दोहोरो सुविधा पनि पाइरहेका छन्, कसैले एकोहोरो सुविधा पाउनबाट पनि वञ्चित भइरहेको अवस्थाहरू छ। त्यसले गर्दा यो कुराहरूलाई चाहिँ कसरी नियमन गर्ने होइन, अब त्यो नियामक निकायहरूले चाहिँ त्यसको अब लेखा लगत खडा गर्ने हो, कसले दोहोरो सुविधा लिइरहेको छ, को चाहिँ कर्मचारीको श्रीमती हो होइन, त्यो ढङ्गको एउटा राम्रो खालको लगत जबसम्म हामी खडा गर्दैनौँ, तथ्याङ्क सङ्कलन गर्दैनौँ, तबसम्म यो कसैले दोहोरो पाउने, अब कसैले चाहिँ एकोहोरो पनि नपाउने, मारमा पर्ने, यो पीडा चाहिँ कसैलाई पनि हुनु हुँदैन भन्ने मेरो धारणा।
प्रदेश दुई सरकारले ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ? प्रदेश दुई सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख देव कुमारी खत्री भन्नुहुन्छ,
प्रदेश सरकारले ज्येष्ठ नागरिकहरूको मलाई लाग्छ एउटा सकारात्मकै नीति तथा कार्यक्रम ल्याएको छ र प्रदेशभित्र ज्येष्ठ नागरिकहरूलाई चाहिँ एकदमै सहजको लागि अब घरमा कतिपय ज्येष्ठ नागरिकका आफन्तहरू हुनुहुन्न त्यस्तोको लागि चाहिँ एउटा वृद्ध आश्रम निर्माण, दिवा सेवा केन्द्रहरू निर्माण गर्ने एउटा सरकारको नीति छ र हरेक स्थानीय तहले चाहिँ एउटा वृद्ध आश्रम निर्माण गर्दाखेरि राम्रो हुने कुराको उसमा र स्थानीय तहले पनि कतिपय ठाउँमा वृद्ध आश्रम निर्माणको कार्यक्रम पनि राखेको देखिन्छ भने प्रदेशले पनि वृद्ध आश्रम निर्माण तथा सुधार भएको लागि सुधार र नभएको ठाउँमा आवश्यकताका आधारमा वृद्ध आश्रमहरू निर्माण गर्ने पनि सरकारको कार्यक्रम रहेको छ र अब कतिपय ठाउँमा जिल्ला सेवा केन्द्रहरू चाहिँ सञ्चालन गर्ने चाहिँ सरकारको लक्ष्य रहेको छ र कतिपय हाम्रा ज्येष्ठ नागरिकहरू चाहिँबाट चाहिँ अहिलेको वर्तमान पिँढीलाई चाहिँ अब पुराना ज्येष्ठ नागरिकहरूबाट उहाँहरूसँग भएको चाहिँ सिपलाई चाहिँ हस्तान्तरण पनि गर्नुपर्ने अहिलेको आवश्यकता भए अनुसार यो अन्तर पुस्ता हस्तान्तरण को कार्यक्रम पनि ज्येष्ठ नागरिकले चाहिँ गर्ने एउटा लक्ष्य लिएको छ र किनभने ज्येष्ठ नागरिक भनेको समाजका अगुवाहरू हुनुहुन्छ र कतिपय अब समाजका सकारात्मक कुराहरूलाई चाहिँ समाजले पछ्याउनु पनि पर्ने अवस्था आएको छ भने त्यस्ता ज्ञान गुणका कुराहरू चाहिँ उहाँहरूबाट अहिलेको युवा वर्ग बालबालिकाहरूलाई चाहिँ सिकाएर पुराना सकारात्मक परम्पराहरूलाई पनि हामीले जगेर्ना गर्नुपर्ने आवश्यकतालाई मध्यनजर राखेर यो ज्येष्ठ नागरिकहरूका सिपहरूलाई अन्तर पुस्ता हस्तान्तरण भनेर पनि हामीले कार्यक्रम चाहिँ कार्यान्वयन गर्ने हाम्रो प्रदेश सरकारको लक्ष्य छ र यो मेरो भोलिका दिनमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् र अहिले पनि ज्येष्ठ नागरिकहरूको हितको लागि प्रदेशभित्र वृद्ध आश्रमहरू सञ्चालनमा आएका छन्। ती वृद्ध आश्रमहरूको भौतिक संरचनालाई सुधार गर्ने र विस्तार गर्ने पनि सरकारको लक्ष्य रहेको छ र ज्येष्ठ नागरिकहरू जो बसिराख्नु भएको छ अहिले जो वृद्ध आश्रमहरू सञ्चालनमा छन् ती वृद्ध आश्रमहरूलाई चाहिँ अब सङ्घीय सरकारले विगतका वर्षहरूमा अनुदानको कार्यक्रमहरू दिने गरेको थियो र ती अनुदानकै आधारमा वृद्ध आश्रमहरू चाहिँ सञ्चालनमा आएका थिए भने अब अहिले सङ्घीय सरकारले चाहिँ त्यो अनुदान प्रदेश सरकारले नै दिने गर्ने भन्ने एउटा सङ्घीय सरकारको नीति भए अनुसार अब प्रदेश सरकारले पनि अब त्यस्तो अनुदानलाई चाहिँ निरन्तरता दिनुपर्ने देखिन्छ र यस विषयमा पक्कै पनि प्रदेशले निरन्तरता दिनेछ भन्ने चाहिँ मैले विश्वास लिएको छु र अरू भन्नुपर्दा त ज्येष्ठ नागरिकहरूलाई यो तीर्थाटनको जो कतिपय ज्येष्ठ नागरिकहरूलाई चाहिँ अब मनोरञ्जनको लागि तीर्थ गर्नको लागि पनि तीर्थाटनको कार्यक्रम पनि हामी राख्नेछौँ भोलिका दिनमा र उहाँहरूलाई चाहिँ अब कतिपय ज्येष्ठ नागरिक घरबाट बाहिर ननिस्किनु भएको अवस्था छ र अहिलेको झन् यो लकडाउनको पिरियडमा त एकदमै अब कतिपय ज्येष्ठ नागरिकहरू डिप्रेसन भइसकेको अवस्था छ, कतिपय हुने सन्धारमा हुनुहुन्छ भने उहाँहरूको लागि चाहिँ हामीले यो सामाजिक मनोविमर्श सेवा चाहिँ परामर्श सेवा साइको सोसल काउन्सिलको व्यवस्था पनि हामीले गरी पनि राखेका छौँ र अझै पनि यो कोरोनाको महामारी चाहिँ भइराखेकोले यस्तो सेवा पनि यो सामाजिक परामर्श सेवा पनि हामीले दिइराखेको अवस्था छ विभिन्न सङ्घ संस्थाबाट र हाम्रो प्रदेश सरकारको समन्वयमा विभिन्न त्यस्तो पीडित ज्येष्ठ नागरिकहरूलाई चाहिँ यो सेवा पनि पुर्याइराखेको अवस्था छ। प्रदेश सरकार स्वयं आफैले गर नगरे पनि विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा विभिन्न गैर सरकारी संस्था विभिन्न एजेन्सी आइएनजिओको सहयोगमा चाहिँ यो सामाजिक मनोविमर्श सेवा पनि हामीले दिइराखेको अवस्था छ। र अब अहिले स्थानीय तहबाट त अब ज्येष्ठ नागरिकहरूको परिचय पत्र बनाउने कामदेखि लिएर ज्येष्ठ नागरिकहरूलाई वृद्ध भत्ता समेत उपलब्ध गराउँदै आएको यहाँहरूलाई थाहा छँदैछ र अझै पनि त्यसलाई चाहिँ निरन्तरताको लागि प्रदेश सरकारले अझै राम्रोसँग विभिन्न स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने चाहिँ प्रदेश सरकारको नीति छ।
तर यो पछिल्लो समय एकल महिला परिवार विहीन भएको होइन हामीले देखा हुन्छौँ, उनीहरूलाई चाहिँ पुनर्मिलन गराउने केही कार्यक्रमहरू छ?
यस्तो एकल महिला सम्बन्धी कार्यक्रम त छ होइन, अब कतिपय एकल महिला भन्ने बित्तिकै पुनर्मिलन मात्र नभएर कतिपय एकल महिला बिहान नगरी बसेर पनि एकल हुनुभएको छ, कतिपय अब डिभोर्सको अवस्थाले पनि एकल हुनुभएको छ, कति पारिवारिक झगडाले पनि एकल हुनुभएको छ होइन। त्यस्तो अवस्थामा सकेसम्म पारिवारिक मिलन गराउने उद्देश्यले नै यो मेलमिलापको नीतिलाई लिएर हाम्रो स्थानीय तहमा न्यायिक समिति चाहिँ एकदम सक्रिय छ र यो पुनर्मिलन गराउने काम स्थानीय तहको न्यायिक समितिले नै गर्छ। यो मेलमिलापको नीतिलाई बढी अवलम्बन गरेको देखिन्छ हाम्रो न्यायिक समितिले र यसमा हामीले चाहिँ प्रदेश सरकारले चाहिँ एकल महिलालाई चाहिँ एउटा जीविकोपार्जनको लागि एउटा सिड मनी दिने, एकल महिलालाई चाहिँ विभिन्न सिडमूलक कार्यक्रमहरू सञ्चालन गराएर आत्मनिर्भर बनाउने, एकल महिलाको हकितको लागि विभिन्न कार्यक्रमहरू अगाडि सार्ने भन्ने चाहिँ प्रदेश सरकारको कार्यक्रमभित्र पर्छ र यो पुनर्मिलनको कार्यक्रम चाहिँ हाम्रो स्थानीय तहमा न्यायिक समिति छ उपमेयरजीको संयोजकत्वमा, त्यो न्यायिक समितिले पुनर्मिलन मेलमिलापको माध्यमद्वारा विभिन्न ओडामा मेलमिलापकर्ताहरू पनि राखिसक्नु भएको छ र मेलमिलापकर्ताको माध्यमबाट मेलमिलाप गराएर पुनर्मिलन गराउने न्यायिक समितिको काम कर्तव्यभित्र पर्दछ।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश 2 कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। हस्त कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्री गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।